1.8 million infections around the world at this hour are blamed on the coronavirus pandemic. Johns Hopkins University numbers, combined with just released New York figures, puts the mounting COVID-19 death toll at nearly 199,000. Cases here in the United States, over 907,000, with 52,000 lives lost, the most anywhere. Still, some American states, including Georgia, South Carolina, and Oklahoma, have begun a partial reopening of their economies. The state of Alaska says restaurants, retail, and other businesses will be allowed to open their doors with limits in place. In Michigan, Governor Gretchen Whitmer is allowing some outdoor recreational activities to resume, but she has extended her stay-at-home order through the middle of May. There is no easing of restrictions in Massachusetts, which has become a COVID-19 hotspot, with cases climbing toward 51,000, third highest in the country, at a cost of more than 2,500 lives. New York has put its latest daily loss of lives at 437, one of the lowest totals since early March. But the numbers in New York have been breathtaking. More than 271,000 cases and nearly 22,000 lives lost. Elsewhere in the world, India has announced the relaxation of a shutdown which affects 1.3 billion people. India has had 24,000 virus infections with 780 reported deaths. Neighborhood shops are being reopened, but the easing of movement does not apply to hundreds of quarantined Indian towns and other areas hardest hit by the outbreak. Sri Lanka is tightening its lockdown, trying to juggle public health against the well-being of its economy. France says it will end its nationwide lockdown on May 11th, just shy of 2 months after it began. Parents can choose whether or not to send their children back to school. Spain, with 22,500 coronavirus deaths, the most in Europe, is allowing some outdoor activities beginning this weekend. More news online at voanews.com. This is VOA News. It is widely seen as one of the worst days of his presidency. Reference point, Donald Trump's effort yesterday to walk back his suggestion that the fight against the coronavirus should perhaps include the use of a disinfectant in the body. He told reporters his remarks were taken out of context, that he was being sarcastic. In fact, a video recording of his words showed him directly asking his virus task force coordinator, Dr. Deborah Birx, if the use of disinfectant or ultraviolet light as COVID-19 therapeutics should be investigated. She responded she had never heard of that. Among the reactions prompted by Mr. Trump's words, warnings from the Surgeon General, the makers of Lysol and Clorox, and health officials across the country, all warning that the misuse of disinfectants could prove fatal. Rather than face more questions about it all, Mr. Trump ended his news briefing yesterday after just 22 minutes without taking questions. Critics call the incident an example of the president's disdain for science. But White House spokesman Judd Deere fired back, arguing that any suggestion that the president does not value scientific data or the important work of scientists is patently false. For the 10th straight day, China, where the pandemic began, is reporting no deaths and only 12 new cases, 11 of them from outside the country. And South Korea continues its run of days when new cases have been under 20. The latest count is 10. Large-scale testing is credited with helping South Korea pull down its cases. It has had only 240 virus deaths. Adequate testing remains an issue in many parts of the United States. About 4.7 million COVID tests have been administered so far in a nation of 330 million. Researchers at Harvard University say a half million tests a day or more are needed before the American economy can be safely reopened. At the Vatican, Pope Francis has called on people to pray for funeral home workers, saying that what they do is so heavy and so sad that they really feel the pain of the pandemic. Several nations, including the United Kingdom, France, Germany, and South Africa, have joined what the World Health Organization is calling a landmark collaboration to fight the coronavirus pandemic. The initiative is designed to accelerate work on tests, drugs, and vaccines, and to share them around the globe. Notably missing from the group is the United States. President Trump says he is ending his country's financial aid to the WHO. President Trump has signed a $484 billion bill to aid employers and hospitals under stress from the pandemic. It is the latest effort by the federal government to save small and medium-sized businesses that have had to close or dramatically alter their operations as states try to slow the spread of the virus. Over the past 5 weeks, roughly 26 million workers in the U.S. have filed for jobless aid, or about one in six U.S. workers. Mr. Trump called passage of the aid measure a tremendous victory. More news online at voanews.com. Via remote, I'm Gene Randall, and this is VOA News.
Assalamu alaikum. وائس آف امریکہ واشنگٹن کی خصوصی نشریات میں آج کے پروگرام کے ساتھ میں ہوں یاسمین جمیل۔ دنیا بھر کی طرح پاکستان میں اس وقت سبھی لوگ لاک ڈاؤن کی صورتحال میں مشکلات کا سامنا کر رہے ہیں، لیکن ایک کمیونٹی ایسی ہے جو عام حالات کی نسبت اور بھی زیادہ مشکل میں ہے۔ یہ کمیونٹی ہے خواجہ سراؤں کی، جن کے روزگار کا زیادہ تر ذریعہ شادی بیاہ کی تقریبات ہوتی تھیں جو اب بالکل بند ہو چکی ہیں۔ آج ہم آپ کو پاکستان میں خواجہ سرا کمیونٹی کے لیے کام کرنے والی ایک تنظیم ای ہینڈز کی اس میٹنگ میں لے چلیں گے جو اس کے فاؤنڈر اور سی ای او نادر علی خان نے ٹرانسجنڈر ایسوسیشن آف ہزارہ کے ارکان کے ساتھ منعقد کی ہے، اور اس میٹنگ کا مقصد یہ ہے کہ وہ کرونا کی وبا کے دوران ان کے مسائل کو معلوم کریں اور ان کی مدد کا کوئی ذریعہ بن سکیں۔ تو چلیے ان سے گفتگو کرتے ہیں۔ السلام علیکم نادر علی خان صاحب۔ نادر، کچھ بتائیے پہلے تو اپنی آرگنائزیشن کے بارے میں کہ یہ عام دنوں میں کیا کرتی ہے، اور کیا خصوصی طور پر کرونا بحران کے دوران آپ نے یہ میٹنگ بلائی ہے یا یہ میٹنگ کا ارینجمنٹ کیا ہے، یا ویسے بھی آپ ٹرانسجنڈر کے لیے کام کرتے ہیں؟
تھینک یو سو مچ ریچ آؤٹ کرنے کے لیے ہمیں۔ فرسٹ آف آل میں آپ کو انٹروڈیوس کروا دوں، ہماری جو ایک این جی او ہے جو کہ رجسٹرڈ ہے پاکستان میں ایز این ٹرسٹ، اسلام آباد بیسڈ ہمارا آفس ہے۔ جیسے کہ آپ نے پوچھا کہ ہم لوگ اس کے کرونا کے علاوہ بھی کچھ ایکٹیویٹیز کرتے ہیں کہ نہیں، تو آئی ووڈ لائک ٹو انٹروڈیوس کہ ہم لوگ 2015 میں ہم نے یہ انیشیٹو لیا تھا، جسے ہم لوگوں نے 2017 میں رجسٹرڈ کیا تھا پاکستان میں، اور ہمارے تھرو آؤٹ پاکستان اراؤنڈ 15 اس ٹائم کرنٹ پروجیکٹس ہیں جو کہ ڈفرینٹ ایریاز میں اور ڈفرینٹ ریجنس میں پاکستان کے چل رہے ہیں۔ اٹس ناٹ لائک کہ ہم لوگ صرف ابھی اس ٹائم ہی کرونا میں ہی ایکٹیویٹیز کر رہے ہیں یا ٹرانسجینڈرز کے ساتھ کر رہے ہیں یا اس طرح، اس کے علاوہ بھی ہمارے ڈفرینٹ پروجیکٹس ہیں، جس طرح کے ہمارے واٹر ہینڈ پمپس کے ہیں، واٹر ٹینکس کے ہیں جو سی پی تھل اور تھر ان ایریاز میں، اس کے علاوہ آرفن سپورٹس پروگرام ہے، پیشنٹ سپورٹس پروگرام ہے، اسٹوڈینٹس ایجوکیشن سپورٹ ہے جس میں اسکالرشپس وغیرہ، ویل چیئر پروگرام ہے، اس طرح کے 15 ہمارے ویلفیئر اینڈ ڈیولپمنٹ سیکٹر میں پروجیکٹ ہیں جو کائنڈلی ہم لوگ پیورلی انڈیویجلس ڈونرس کی فنڈنگ پہ ہم لوگ ان کو تھرو آؤٹ پاکستان رن کر رہے ہیں۔ اور جس طرح آپ نے پوچھا ٹرانسجینڈرس کے ساتھ ہم لوگ کس سچویشن میں کر رہے ہیں یا ویسے بھی، تو اس میں ہم لوگ صرف ابھی نہیں کر رہے، یہ ہم لوگ 2016 سے ہمارے ساتھ کچھ ٹرانس لیڈرس ہیں پاکستان کے ڈفرینٹ ایریاز سے جو کنیکٹڈ ہیں، جن کے ساتھ ہم لوگ مل کے ڈفرینٹ ایکٹیویٹیز کرتے رہتے ہیں۔ جسٹ لائک ہم لوگوں نے ہمارے رمضان ٹرائبس ہوتی ہیں جس میں ہم لوگ ان کو انوالو کرتے ہیں، اسلام آباد، راولپنڈی، کراچی، لاہور اور ڈسٹرکٹ مانسرا میں ہم لوگ فرسٹ ٹائم ریچ آؤٹ ہوا ہے ہمارا یہاں پہ، ان کو ہم لوگ نے ریچ آؤٹ کیا کہ ہم یہاں پہ بھی جو سائیکی کمیونٹی ہے ان کو کریں، تو رمضان میں ہو گیا۔ اس کے علاوہ ہماری ویل چیئرس کی جو ہوتی ایکٹیویٹیز ہوگی، ٹریننگس ہو گئی ہماری اس کمیونٹی کے لیے، اور اس طرح کی ڈفرینٹ ایکٹیویٹیز ہوتی رہتی ہیں۔ لیکن ابھی اس سچویشن میں ہم لوگ اس کے علاوہ بھی راشن پیکس ڈسٹریبیوٹ کر رہے تھے، اویئرنیس کمپینس ہماری چل رہی ہیں تھرو آؤٹ پاکستان، جس میں فیس ماسک، گلوز ہو گئے، ہینڈ سینیٹائزرز ہو گئے، یہ چیزیں ہم لوگ ڈسٹریبیوٹ کر رہے ہیں، راشن پیکس جو ڈیلی ویجز فیملیز ہیں ان میں ڈسٹریبیوٹ کر رہے ہیں۔ تو ہم لوگوں نے اسی کا ایک پارٹ بنا کے ایک انیشیٹو اسٹارٹ کیا جو ٹرانسجینڈرز کے لیے ہے، کیونکہ اس سچویشن میں ٹرانسجینڈرز بھی سب سے زیادہ ان کو ڈس پیدا ہوئی ہیں۔ تو ہم لوگوں نے ابھی فرسٹ فیس اس کا اسٹارٹ کیا، جس میں ہم لوگ ڈسٹرکٹ مانسیرا کی جو ہزارہ ٹرانس کمیونٹی ہے، جو ان کی ایک ایسوسیشن ہے ہزارہ ٹرانس ایسوسیشن، اس کے ساتھ پارٹنر کیا ہے تاکہ ہم لوگ ہزارہ ریجن میں، خیبر پختونخوا کی ہزارہ ریجن میں جو ٹرانسجینڈرز ہیں ان کے لیے کام کر سکیں۔ تو ڈیورنگ دس فرسٹ فیز ہم لوگ ڈسٹرکٹ مانسیرا میں کام کر رہے ہیں، یہاں پہ جو ان کی لیڈر ہیں نادرہ خان، ان کے ساتھ مل کے ہم لوگوں نے ابھی کچھ راشن ارینج کیا ہے جو کہ ان شاء اللہ کل سے ہماری ڈسٹریبیوشن اسٹارٹ ہو جائے گی، فرسٹ اراؤنڈ 110-150 پلس یہاں پہ جو ڈسٹرکٹ مانسیرا میں ٹرانسجینڈرز ہیں، اور پھر ان شاء اللہ اس کے بعد ہم لوگ ہزارہ اور دوسرے ریجنس میں بھی اس چیز کو کنٹینیو کریں گے۔
تو یہ بتائیے کہ آپ نے یہ میٹنگ بلا لی اور اس میں آپ نے بتایا کہ
चार पांच ट्रांसजेंडर जो हैं वो इकट्ठी होंगी, तो कोई बंदोबस्त है कोरोना से बचाव के लिए? और आपको पता है कि ज्यादा लोगों को एक जगह करना भी नहीं इकट्ठा, उसके लिए आपने ये बताइए कि इस मीटिंग को खास तौर पर किस तरह आपने कोरोना बहरान से बचाव के इंतजाम के साथ कर रहे हैं ये मीटिंग?
एग्जैक्टली इसके लिए हमने प्रॉपर जो है सोशल डिस्टेंसिंग और प्रॉपर जो मेजरमेंट्स है, प्रिकॉशनरी मेजरमेंट्स लाइक हैंड सैनिटाइजर यूज कर रहा हूँ, ग्लास मास्क, वो चीजें यूज करके हमने इस टाइम हम एक जो नादिरा खान है इनका ही, इन्होंने एक रेंट आउट किया हुआ है यहाँ पे, फ्लैट जहाँ पे ये रहती है, यहीं पे हम लोगों ने सोशल डिस्टेंसिंग का थोड़ा ख्याल रखते हैं वो ग्लव्स और मास्क पहन के हम लोगों ने ये मीटिंग वो की है, ताकि सारी चीजें इस चीज को भी मद्देनजर रखा जाए कि किसी एक की वजह से दूसरा इफेक्ट ना हो, और इस चीज में इस सिचुएशन में हम लोग प्रॉपर जो प्रिकॉशनरी मेजरमेंट्स हैं उनको देख के आगे चल।
तो क्या ये तमाम जो ट्रांसजेंडर इस वक्त मौजूद हैं, इनको इन्होंने अपना कोई ऐसी अलामत तो इनमें मौजूद नहीं थी जो कि ये पता लगा सकें कि इनको अल्लाह ना करे कोई वायरस का कोई शुबा भी है?
बिल्कुल ऐसी कोई भी, ये पहले हमने जो इनके लीडर्स हैं उन्हीं के थ्रू हम लोगों ने वेरीफाई भी करवाया था, कंफर्म किया था कि कोई अगर इस तरह के कुछ हैं तो उनको या तो पहले टेस्ट करवा के कुछ इस तरह, या उनको फिर इस मीटिंग्स में या हम कुछ और अरेंजमेंट्स करके उनके साथ मिल सकते हैं, लेकिन इस तरह के जो अभी यहाँ पे अवेलेबल है उनमें किसी में इस तरह की कोई भी इलामत या कोई ऐसी हो मौजूद नहीं है। दैट्स व्हाई हम लोगों ने ये मीटिंग ये चार पांच जो इनके हैं उनके साथ सारी मेजरमेंट्स देखते हुए वो रखा हुआ
ठीक,
रखी है मीटिंग।
सही। तो और आप कोशिश करेंगे कि ये मीटिंग जल्दी से जल्द खत्म हो और राशन इनको तकसीम कर
एग्जैक्टली
दिया जाए। तो मैं भी अब जल्दी से चाहूंगी कि जो आपकी मीटिंग में इस वक्त मौजूद हैं नादरा खान, जो हजारा ट्रांसजेंडर एसोसिएशन की सदर हैं और गालिबन फाउंडर भी हैं, उनसे बात कर लेते हैं, और उसके बाद फिर हम बाकी जो आपकी मीटिंग के की खवातीन हैं ट्रांसजेंडर उनसे बात करते हैं। जी, नादरा खान से को माइक्रोफोन दीजिए, मोबाइल फोन दीजिए। तो अब तो सारे काम मोबाइल पर ही हो रहे हैं, तो ये भी मोबाइल पर ही इंटरव्यू हो रहा है। तो जी,
जी
वालेकुम सलाम नादरा खान, बताइए कि इस वक्त कोरोना बहरान का जो कैफियत है, और जब सभी लोग अपने घरों में बंद हैं, आप भी अपने अपने फ्लैट्स में बंद हैं, तो फ्लैट्स में बंद रहने के लिए क्या मसाइल पेश आ रहे हैं? इतनी देर तक घर में बंद रहना कोई आसान काम तो नहीं है। बड़े बड़े घर हों तो चलो इंसान इधर चला गया उधर चला गया, तो आप बताइए कि कैसा गुजर रहा है ये लॉकडाउन और क्या मसाइल आपको पेश आ रहे हैं?
अस्सलाम वालेकुम। मसला तो ये है कि पहले हम लोग आइसोलेशन में होते हैं, अकेलेपन में और अकेले ही रहते हैं, तो अभी बाहर निकलना भी बंद हो गया है, तो वैसे हम लोग याद नहीं रहते, सिर्फ उस टाइम याद रहते हैं लोगों को कि जब इनके घर में कोई शादियां ब्याह होते हैं या कोई तकरीबात होती है, बच्चे की ब्याह भी जब उन्होंने फंक्शन देना होती है या हम लोगों को एक तमाशा देखना होता है, तो अभी कौन याद करता है हम लोगों को, और ये लोग मेरे पास आए, और बल्कि यहाँ के जो मकामी लोग हैं उनमें से एक दो ने मेरी मदद की, बाकी गवर्नमेंट लेवल पे किसी ने भी कोई मदद नहीं की, और हमारा काम ही जैसे रोजमर्रा के फंक्शन करके दिहाड़ी जिस तरह होती है उसमें हम लोग किराए खाने पीने की जरूरत पूरी करते, तो अभी मुझे ये टेंशन है कि आमदनी बंद हो गई हमारी, किराए कहाँ से आएंगे, खाना पीना तो चलो आ ही रहा है थोड़ा थोड़ा, मगर कोई अगर बीमार हो जाता है जैसे कोरोना के अलावा अगर कोई वैसे बीमार हो जाता है उसके लिए हम पैसे कहाँ से लाएंगे,
तो ये बड़े
और
मसाइल हैं
जी
जी। और क्या मसाइल?
बहुत ज्यादा जी। और मसले ये है कि जैसे सब लोग अलग अलग रहते हैं तकरीबन, तो मैंने तो काफी अरसे से यहाँ पे एप्लीकेशन दी थी सबको कि हम लोगों के लिए ऐसे होम होना चाहिए, ऐसे कम्युनिटी सेंटर होना चाहिए जिसमें हम लोग रह सकें जगह पे, एक तो हम लोग सिक्योर हो जाएंगे जैसे कि सिक्योरिटी का कोई मसला नहीं रहेगा, जैसे जो मसाइल चल रहे थे पिछले दिनों हमारे साथ, और एक ये कि किराए से बच जाएंगे हमारे लोग जो हैं, कहाँ से पूरे करेंगे जरूरत नहीं अपनी।
सही। तो राशन वगैरह जो अभी तक आपको पहुंचा, किसने पहुंचाया और क्या वो काफी है और कितने दिनों के लिए काफी है?
नहीं वो काफी नहीं है, राशन जो पहुंचा वो अपनी मदद आपके तहत ही पहुंचा, तकरीबन जिला मानसेरा के जो है दो तहसीलें हैं, तहसील गढ़ी, तहसील उगी और जिला मानसेरा, जिला मानसेरा में तकरीबन 65 हैं तकरीबन ना, तो मेरे ख्याल में एक दफा राशन आया दो लोगों के लिए, एक दफा आया चार लोगों के लिए, तो अब आप अंदाजा लगा लें।
तो ये किसने दिया, कोई इंडिविजुअल्स ने दिया कि कोई तंजीमों ने दिया?
एक नाम से थी और एक जो थे वो इंडिविजुअल दिया था जी।
अच्छा, यानी सिर्फ एक तंजीम आप तक पहुंची मानसेना में, और हुकूमत का
उसने भी
कोई?
3-4 लोगों को दिया बस
अच्छा, और टोटल 65 है, तो 65 लेकिन वो अलग अलग रह रहे हैं ना, तो उन तक कैसे पहुंचेगा, उनको उन तक कैसे?
नहीं, वो ऐसा है मैम कि जैसे मुझे 2 लोगों ने पैसे भिजवाए, एक लाहौर से मेरी फ्रेंड है उसने, और एक इस्लामाबाद से मेरी फ्रेंड है उसने, और एक साहब यहाँ है मानसरे में, उन्होंने मुझे पैसे दिए, तो वो पैसे मैं लिफाफे बंद करके उनके दरवाजों पे जाके दिए हैं मेरे शागिर्दों ने जी।
अच्छा
नजदीक
अच्छा
नजदीक रहते हैं मानसरे, कोई इतना बड़ा शहर नहीं है, तो
अच्छा अच्छा
पैदल ही बंदा था, एक वो 5 मिनट के मुसाफत पे, 3 मिनट की मुसाफत पे, इस तरह नजदीक नजदीक ही है तब
अच्छा अच्छा
तकरीबन।
तो फिर ये अभी तक हुआ, लेकिन हुकूमत की तरफ से अभी तक
हुकूमत
लॉकडाउन
तरफ
के
से
दौरान
कुछ नहीं, कुछ
अभी तक कुछ नहीं मिला?
नहीं
अच्छा,
जी।
तो फिर अब बताइए कि कितने दिन का राशन अब आप लोगों के पास मौजूद है इस वक्त?
इस वक्त तो मेरा खाली खत्म हो गया
ओ
अभी लॉकडाउन जो हुआ था तो वो तो खत्म ही हो गया।
अच्छा
बाकी ये कि जो पैसे भी भिजवाए थे वो भी तकरीबन मैं डिस्ट्रीब्यूट किए, तो मैंने कहा, मैंने एक ऐसे पैकेज बनाया कि जो बुजुर्ग और जो बीमार ख्वाजा हैं उनको मैंने पैसे दिए ना, तो वो ये तीनों पैसे मिला के ना 3500 रुपए बन रहे थे फी पर्सन के ना, तो वो मैंने कुछ लोग कुछ ख्वाजा को दिए जो कि बुजुर्ग भी थे और मतलब कुछ बीमार थे उनको भी मैंने दिए, ताकि वो अपनी दवाइयां तो वगैरह जारी रख सके। अभी आप यकीन करेंगे मुझे, जैसे मैं पाकिस्तान के बहुत सारे ग्रुप में हूँ और अवेयरनेस के प्रोग्राम भी कर रही हूँ, जैसे मैं कि भाई अपनी सेहत का ख्याल रखें, अगर आप ठीक रहेंगे तो फिर किसी और की हिफाजत कर सकेंगे, अगर आप भी बीमार होंगे तो फिर क्या। और इस तरीके से मैंने जो मास्क बनाने का तरीका है वो भी बताया मैंने, और अब वहां से मुझे मुख्तलिफ जगहों से कॉल आ रही थी, राशन कहाँ से लेना आता रहा जी, मैंने कहा मैं जो कैब में बैठी हूँ यहाँ पर, फिर मैं उनको ये कर आपसे करवा देती हूँ। अब मुझे फोन आ रहे हैं कि जी वो हमारे जो बुजुर्ग गुरु हैं उनको मतलब शुगर का मसला, उनकी दवाइयाँ नहीं है, कोई ब्लड प्रेशर का है, इस तरीके के जो मसाइल है ना वो बहुत ज्यादा है।
तो अभी आपके पास ये ई हैंड के सदर तो पहुंच गए हैं नादिर अली खान, लेकिन जाहिर है कि हम उम्मीद करेंगे कि आपका ये प्रोग्राम जो कोई भी सुन रहा है, मानसेरा में फलाही तंजीमें भी सुन रही हैं और हुकूमत के इदारे भी इसको सुन रहे होंगे, तो आपकी तरफ वो पहुंचे, और आप ही नहीं बल्कि पूरे पाकिस्तान में जो ख्वाजा सराओं की कम्युनिटी है उनकी, और वो भी लॉक्ड अप है और वो भी बेरोजगार हो चुके
जी
हैं, तो
हाँ जी
उनके
जी
लिए भी
जी जी
खसूसी
वो हमारे
बंदोबस्त।
लोग मदद कर रहे हैं, जैसे हमारी जितने एक्टिविस्ट है ना उस वक्त तमाम पाकिस्तान में जो है ना वो अपनी मदद आपके तहत किसी लोगों से रिक्वेस्ट करके या किसी किसी फलाही तंजीम से रिक्वेस्ट करके वो राशन लेकर अपने ख्वाजों तक पहुंचा रहे हैं, क्योंकि वो तो हम तो वैसे भी किसी की याद में नहीं रहते हम लोग तो, और इस जैसे हर किसी इस मौके पर जिस जो है कोरोना वायरस का जो चल रहा है इसमें हर किसी को अपनी अपनी पड़ी है, तो हम तो किसी को याद ही नहीं,
हमने आपको याद किया, हम आप तक
नहीं आप
पहुंचे।
नहीं आप क्या। और जो हमारे साथ जिला है एबटाबाद, वहां पे भी किसी को कुछ नहीं पहुंचा। अब मैं अपने जिले को देखूं, मुझे अकेले जाने, मैंने फेसबुक पर पोस्ट लगाई, मैंने कहा प्लीज एबटाबाद के ख्वाजा सरा को अभी तक कुछ किसी ने भी रब्ता नहीं किया। हरिपुर में डॉक्टर मेमन है इस्लामिक स्कॉलर उसमें हरिपुर यूनिवर्सिटी में, उन्होंने अपने थ्रू कोई राशन वगैरह पहुंचाया उनको ना,
अच्छा
और मसला ये है कि अगर हम लोगों को इस तरीके से प्रोडक्शन हाउस दे दिए जाते तो आज हम लोग कम से कम ये कराए हों कि तो बहुत से बच्चे, अब आमदनी भी है नहीं, आगे रमजान है वैसे भी नहीं होगा काम वगैरह, तो फिर गुजारा मुश्किल ही है मेरा।
बिल्कुल। अच्छा, एबटाबाद के अलावा आप दूसरे शहरों का जिक्र कीजिए जहां आप समझती हैं कि ये मसला मौजूद है उनका।
मैं जी स्वात से भी मुझे कॉल्स आ रही हैं, स्वात से आ रही हैं, हरिपुर से आ रही हैं मुझे कॉल्स, और जो है अपना क्या कहते हैं इसको मरदान हो गया, और फिर
मतलब
चकवाल
ये
साइड पे
चकवाल से,
जी
चकवाल
जी
से
चकवाल साइड से भी, चकवाल साइड से, और क्या कहते हैं इसको पंजाब में काफी ऐसे इलाके जहाँ से मुझे इस तरह के कॉल्स
कॉल्स आ रहे
वगैरह
हैं,
कर रहे हैं
कॉल्स
जी।
कर रहे हैं।
जी
तो बेहद शुक्रिया नादरा खान, आपने हमसे बात की, और हम चाहेंगे कि आपके साथ जो दूसरी रुकन हैं या मौजूद हैं हजारा ट्रांसजेंडर एसोसिएशन की, उनसे भी थोड़ी थोड़ी सी
जी
बात
जी
करा दीजिए, ताकि हम आपके मसाइल को मुतल्लिका हुकाम तक इस प्लेटफॉर्म के जरिए पहुंचा सकें।
बहुत
तो
शुक्रिया जी, बहुत शुक्रिया,
बात करेंगे हम कशिश से, कशिश
जी कशिश, कशिश से
जी,
जी
कशिश से
कशिश
बात करा दीजिए। हेलो, हेलो कशिश, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम।
जी कशिश,
वालेकुम
कुछ
सलाम।
कशिश आप बताइए कि अब जब आप लोग अपने घरों में वैसे भी ज्यादातर बंद ही रहते हैं, अलग ही रहते हैं, लेकिन इस वक्त खास तौर पर जबकि बिल्कुल ही बाहर नहीं निकल पा रहे, तो क्या क्या मसाइल आपको पेश आ रहे हैं?
बस यही मिसाइल कि हम बाहर नहीं जा सकते हैं, बस वो तो कोरोना की वजह से नहीं जा रहे, बिल खर्चा भी नहीं है हमारे पास, यही है बस क्या करें।
तो आपको आपको वैसे ये मालूम हो गया, ये मालूमात तो आप तक पहुंच गई कि कोरोना से खुद को कैसे बचाना है?
हाँ वो तो हमारे गुरु ने हमें बहुत सिखाया है ना कि अंदर बैठो, सफाई का ख्याल रखो, बाहर नहीं जाओ, बाहर नहीं घूमो, तो यही तो मास्क लगाओ, तो हाथों पे वो करो, अपने आप को महफूज रखो।
अच्छा, तो वो सारे तरीके आप उस पर अमल कर रहे हैं, और सोशल डिस्टेंस यानी दूर दूर बैठना, पास पास नहीं बैठना किसी के, ये
जी।
है। तो लेकिन फिर भी फारे वक्त में, फारे सारा वक्त ही अब तो फारे का, तो क्या करती हैं आप घर में इस वक्त?
बस हम तो यही बस अपने घर में घूमते हैं, कभी बस काम वगैरह, वैसे घर का कोई काम हो बस यही सफाई वगैरह कर लेते हैं।
तो टीवी वगैरह नहीं देखती खबरें?
बस खबरें खबरें वगैरह तो देखती हैं,
अच्छा, टीवी नहीं है आपके
हमारे
पास?
गुरु भी बिजी होती है जी।
टीवी नहीं है आपके पास?
टीवी भी है हमारे पास
अच्छा, लेकिन आप ज्यादातर अपना मोबाइल पर देखती रहती हैं।
जी।
अच्छा, तो कोई कुछ कहना
हमारे
चाहेंगी?
गुरु भी हमें मोबाइल में ना दिखाती रहती है ना खबरें वगैरह, कोई अच्छी कोई बात हो तो वो भी हमें
वो
दिखाती है गुरु
बिल्कुल बिल्कुल, यानी गुरु आपकी
जी।
बहुत मदद कर रही है इस वक्त। तो कुछ कहना चाहेंगी? इस वक्त पूरा पाकिस्तान और पूरी दुनिया में लोग आपको सुन रहे हैं, कोई मैसेज देना चाहें तो जरूर दीजिए।
बस हम यही दुआ करते हैं कि ये मुल्क की हालात ठीक हो जाए, बीमारी खत्म हो जाए
अच्छा, सबके लिए दुआ करेंगी आप?
जी। हम सबके लिए दुआ करते हैं, अल्लाह इस बीमारी से निजात दे सबको।
बहुत शुक्रिया कशिश। अब आप जमुना हमारे आपके साथ मौजूद हैं, और इस मीटिंग में जो कि खास तौर पर कोरोना बहरान में आपकी मदद के लिए ई हैंड्स वालों ने मुनाकिद की है, और एसोसिएशन जो आपकी है हजारा की, वो नादरा खान के फ्लैट में ये मीटिंग जारी है, तो जमुना को फोन दीजिए। जी अस्सलाम वालेकुम जमुना।
वालेकुम असलम।
जमुना बताइए कि लॉकडाउन जारी है, आप लोग घरों में बंद हैं, आप अपने जाती मसाइल बताइए।
बस अंदर बैठे हैं मैडम, अंदर ही होते हैं, बाहर नहीं निकलते हैं, इस वजह से बस बीमारी की वजह से, बस सबको अल्लाह वो दे सब ठीक हो जाए, हालात ठीक हो जाए।
तो कोई ज्यादा हर वक्त पास रहने से लड़ाई झगड़े तो नहीं हो रहे आपस में?
नहीं, होते हैं झगड़े,
नहीं
नहीं होते।
होते। तो घर के काम में आप क्या करती हैं फिर अपने आप को मसरूफ रखने के लिए?
वो डिटॉल डाल के पानी सब पे स्प्रे करती हूँ, कमरे में आप पर भी करती हूँ, हाथों पे भी पाँव पे भी, बस अंदर ही रहती हूँ, सफाई वगैरह करके बैठ जाती हूँ।
अच्छा, और टीवी देखती हैं उसके बाद?
नहीं टीवी तो मैं नहीं देखती, बाहर सीढ़ियाँ सीढ़ियों पे बैठती हूँ
अच्छा, सीढ़ियों पर बैठ जाती हैं लेकिन टीवी नहीं देखती, ताकि हवा बाहर की लग
जी
जाए, खुली हवा में थोड़ी सी देर। हाँ
जी
अच्छा, तो राशन वगैरह आपके पास है? आपका अपना अलग फ्लैट है ना?
नहीं, इनके साथ ही रहती हूँ मैं,
अच्छा, तो सब मिलके चार
इनके
पांच
साथ
लोग
ही।
रहते हैं अपने, गुरु
हाँ
नादरा
जी जी हाँ
नादरा। हाँ अच्छा,
जी जी
तो इसका मतलब है आपको कोई इस वक्त तक तो राशन मिल रहा है अब?
नहीं, हमारे गुरु ने सब हमें नहीं दिया ना, पहले वालों सबको दिया, तो बुजुर्ग जो थे उनको दिया, हमारे नहीं, हमें नहीं मिला।
तो खाना तो मिल रहा है ना रोजाना?
हाँ मिल रहे हैं, सब्जी बना के खा रहे हैं, मुर्गी बना के खा रहे हैं,
अच्छा
गोश्त खा रहे हैं।
चलिए, आपको तो सब्जी मिल जाती है, तो सब्जी कौन, वो सब्जी वाला खुद आता है कि आप लोग लेने जाते हैं सब्जी?
मैं खुद लेने जाती हूँ, खुद लेने के जाती हूँ, हाथों पे दस्ताने लगा के मास्क लगा के स्प्रे करके जाती हूँ।
ये था उस मीटिंग का अहवाल जो खाद्यान्न के लिए काम करने वाली ऑर्गेनाइजेशन ई हैंड के फाउंडर और सीईओ नादिर अली खान ने ट्रांसजेंडर एसोसिएशन ऑफ हजारा के अरकान के साथ मुनाकिद की थी। वॉइस ऑफ अमेरिका वाशिंगटन से खुसूसी नशरियात में आज का प्रोग्राम आप सुन रहे हैं, मैं हूँ यास्मीन जमील।
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
نیو یارک کے بارے میں آپ سب لوگوں کو علم ہو چکا ہوگا کہ نیو یارک میں کرونا وائرس کا حملہ بڑا شدید ہے اور روزانہ بہت زیادہ اموات ہو رہی ہیں، لیکن ان اموات کے بعد خاص طور پر مسلمانوں کی تدفین کا اور ان کے فیونرلز کا اور ان کے نماز جنازہ کا کیا ہو رہا ہے، اس بارے میں گفتگو کرنے کے لیے آج ہم نے اپنے پروگرام میں دعوت دی ہے امام احمد علی کو، جو بروکلن کی اقرا مسجد میں امام اور خطیب ہیں اور نیو یارک کی جو ریزرو پولیس فورس ہے اس کے بھی اس میں آگزیلری سرجنٹ ہیں، جبکہ ان کی اپنی ایک آرگنائزیشن ہے یونائٹیڈ اسٹیٹس چیپلن فورس جس کے یہ فاؤنڈر ہیں. تو ان سے بات کرتے ہیں اور پوچھتے ہیں کہ اس وقت کیا حالت ہے مسلمانوں کی تدفین کے بارے میں اور ان کی نماز جنازہ کے بارے میں جو نیو یارک میں اس وقت کرونا وائرس کے دوران جن کی بات ہو رہی ہیں. السلام علیکم احمد علی صاحب.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
امام احمد علی صاحب کچھ بتائیے کہ کیا نیو یارک میں اس وقت عمومی صورتحال کیا ہے، روزانہ کتنی اموات ہو رہی ہیں مسلمانوں کے علاوہ بھی جو آپ کے مشاہدے میں آ رہی ہیں؟
ہاں جی، اس وقت میں الریان مسلم فیونرل سروسز بروکلن نیو یارک کی ہیلپ کر رہا ہوں نماز جنازہ اور اسلامی تدفین کے سلسلے میں. تو صرف اس وقت الریان مسلم فیونرل سروسز کے اندر ہمیں تقریباً روز 10 سے 15 باڈیز جو ہیں وہ مختلف قبرستان میں تدفین کے لیے لے کے جانی ہوتی ہیں، اور جن میں سے تقریباً 5 یا 7 جو ہیں وہ صرف میں ایک سیمیٹری ایک قبرستان کے اندر لے کر جاتا ہوں، اور ہم وہاں پہ اس کی نماز جنازہ کا اور اسلامی تدفین کا جو ہے پھر اہتمام کرتے ہیں. فیملیز میں سے 5 سے 10 لوگوں کے درمیان لوگوں کی گنجائش ہوتی ہے، مختلف قبرستانوں کا مختلف اصول ہے، تو اسی ان کے اصولوں کو فالو کرتے ہوئے پھر ہم نماز جنازہ بھی ادا کرتے ہیں اور تدفین بھی کرتے ہیں.
تو ان کے غسل کو اس وقت ان کو غسل نہیں دیا جا رہا میتوں کو، خاص طور پر جو مسلمانوں کی ہیں؟
جو بھی باڈیز ہاسپٹل سے ہم ریسیو کرتے ہیں وہ آلریڈی ایک پلاسٹک بیگ کے اندر بند ہوتی ہیں، اور جتنے بھی ہم نے ڈاکٹر سے بھی بات کی ہے، مسلمان ڈاکٹر سے بھی بات کی ہے اور باقی بھی فیونرل ہوم سے جو ہم نے بات کی ہے، تو اس میں یہی سامنے آ رہا ہے کہ COVID-19 سے جو جتنے لوگوں کی بھی اموات ہو رہی ہیں ان کی واشنگ کے لیے کوئی پراپر ہمارے پاس اس وقت ایک تو انتظامات بھی نہیں ہیں سیفٹی کے، اور کچھ اسکالر سے بھی جو بات کی ہے مختلف یہ جو ہمارے فیونرل ہومز ہیں، تو تقریباً تمام کے تمام جو فیونرل ہوم یہاں پہ نیو یارک میں موجود ہیں وہ تمام ہی تیمم کروا کے اور پھر کفن کے اندر اس پلاسٹک بیگ کو لپیٹ دیتے ہیں اور پھر کیسکٹ یعنی تابوت کے اندر اس کو رکھ کے تو پھر قبرستان میں لے جا کے نماز جنازہ ادا کر کے تدفین کی جاتی
ہے. اور نماز جنازہ میں زیادہ لوگ شریک نہیں ہو سکتے؟
نماز جنازہ میں زیادہ لوگ شریک اس لیے نہیں ہو سکتے کیونکہ مساجد یہاں پہ بند ہے، تو پہلے مساجد کھلی ہوتی تھی تو وہاں پر ہم نماز جنازہ ادا کر لیتے تھے.
تو ہم نے یہ بھی سنا، معلوم نہیں یہ خبر درست ہے یا نہیں، کہ جب بھی کوئی کووڈ سے کسی انسان کا انتقال ہوتا ہے تو گھر والے اس کو گھر میں چھوڑ کر اور انفارم کر کے اور گھر سے چلے جاتے ہیں، کوئی ایسے بھی صورتحال ہوئی ہے؟
جی، میں نے گھروں سے بھی جا کے جو ہے وہ میتیں رسیو کی ہیں اور لوگوں کے اندر واقعی بہت ڈر ہے کہ جیسی کوئی ان کا پیارا جو ہے دنیا سے رخصت ہوتا ہے تو وہ اکثر ڈر اور خوف کی حالت میں ہی ہوتے ہیں کہ فیملی جو ہے وہ کسی دوسرے گھر میں بھی چلی جاتی ہے، کچھ جیسے بہت قریبی جو تعلق والے ہیں وہ رہ جاتے ہیں، اور پھر ان کی کوشش ہوتی ہے کہ فیونرل ہوم والے جو ہیں وہی سارا کا سارا کام کریں، تو پھر ہمیں ہی جانا پڑتا ہے اور ہم جا کے پھر اپنے مطلب ذمہ داری پہ اپنے رسک کے اوپر ہم میت کو ریسیو کرتے ہیں اور اس کو پھر کر کے فیونرل ہوم میں لا کے اور ان کے جو ہے کفن دفن کا انتظام کرتے ہیں.
تو آپ کا اپنا आपके पास अपने कितने वॉलंटियर्स होते हैं जो ये काम कर रहे हैं, या ये वाकई जो जो मस्जिद का अमला है वो ये काम करता है या वॉलंटियर्स करते हैं?
नहीं, ये फ्यूनरल होम जो है उनका अपना एक निजाम होता है, और मैं तो चूंकि एक मस्जिद के साथ रिलेटेड हूँ, मैं पहले इनकी हेल्प किया करता था, कभी महीने में एक दो दफा इनको मदद की जरूरत पड़ती थी। तो तकरीबन 2 हफ्ते पहले इन्होंने मुझसे रब्ता किया, जब ये अमवाद शुरू हुई कि कुछ थोड़ी सी हमारी पास बंदों की कमी है, आप अगर मदद कर दें। तो मेरा ख्याल था कि शायद ये एक दो दिन में बात रुक जाएंगी, या ये कोई समझ नहीं आ रही थी कि किस किस तरह से मामला करेंगे, लेकिन अब तकरीबन 2 वीक से ज्यादा हो चुके हैं और रोज 6-7 मरीजें लेके जानी पड़ रही हैं। बीच में मुझे खुद भी बुखार हो गया था, तो मतलब लेकिन फिर भी अब क्या करें, जिम्मेदारी है, नमाज जनाजा अदा करनी है और साथ में तस्कीन करनी है, तो फिर मैं भी मजबूर हूँ दवाई वगैरह दे के, कोशिश करके मास्क वगैरह लगा के तो जाने पे मजबूर हूँ। और दुआ कर रहा हूँ कि अल्लाह ताला इस मुसीबत से जल्द हमारी जान छुड़ाए, ताकि हमारी जिंदगी जो है वो नॉर्मल दोबारा से हो जाएगी।
तो आपकी जो ऑर्गेनाइजेशन है यूनाइटेड स्टेट्स चैपलन फोर्स, वो इस वक्त कुछ काम कर रही है, क्योंकि आप तो इधर मसरूफ हैं, तो उस चैपलन फोर्स का क्या हो रहा है?
नहीं, वो हम इसी के अंदर शामिल हैं, क्योंकि मुश्किल वक्त में चैपलन की जो जिम्मेदारियां होती है वो मजहबी तौर पे लोगों की मदद करना होती है। तो इसमें लोग जब हमारे पास, अभी कल मुझे एक कॉल आई थी, खातून हॉस्पिटल में फैमिली को अपने जो बातचीत करने में मसला होता है इंग्लिश के अंदर, फिर वो हमसे रब्ता करते हैं, और फिर हम फैमिली जो डॉक्टर वगैरह से रब्ता करके उनकी सेहत के मुतालिक जो भी मामला होते हैं वो उनकी फैमिली को पता करके बताते हैं। तो इसी तरह से हमारे चैपलन जो है वो मदद कर रहे हैं, और जो भी लोग हमारे चैपलन जो है उनके घरों में बुजुर्ग हैं, उन्हें हमारा यही मशवरा होता है कि आप लोग घरों से ना निकले, क्योंकि ये वायरस जो है ये बुजुर्गों को ज्यादा इफेक्ट करता है, और जवान लोग जो है वो इससे थोड़ा बहुत बीमार होते हैं लेकिन रिकवर कर जाते हैं। तो जितने लोगों के घर में भी वालदैन है या बुजुर्ग हैं, उनको हम इस तरफ नहीं ला रहे, उन्हें हमने यही मशवरा दिया कि आप लोग घरों में रहें, ताकि आपके बुजुर्गों की जो है ना जान को कोई खतरा ना हो।
अच्छा, ये तो जिक्र आपने किया न्यूयॉर्क का, क्या आपको इस बारे में भी इल्म है कि न्यूयॉर्क के जो इर्द गिर्द के इलाके हैं, खासतौर पर न्यू जर्सी के बारे में भी सुना है कि वहाँ पर भी बहुत ज़्यादा इसका हमला हुआ है, तो कुछ ओवरऑल पूरे न्यूयॉर्क स्टेट की अगर आपसे मैं पूछूँ तो कुछ आप बता सकेंगे कि ओवरऑल पूरे न्यूयॉर्क में क्या सूरत हाल है?
देखिए, पूरे न्यूयॉर्क में तो मेरे ख्याल में इस तरह से हम बात नहीं हो रही, ये ज्यादा जो अफेक्टेड इलाके हैं ये न्यूयॉर्क सिटी के 5 boroughs ही हैं, और इसके साथ न्यू जर्सी के अंदर भी काफी हालात खराब हैं, क्योंकि मैंने वहां भी हॉस्पिटल से जाके बॉडीज पिक की हैं, वहां पे भी हॉस्पिटल्स के बाहर जो है कंटेनर लगे हुए हैं और उनके अंदर वो मरीजों को तरतीब के साथ रखते जा रहे हैं। तो बाहर के हालात, जितने भी लोगों से, दोस्तों से मेरी बात हुई है, वो अभी तक यही कह रहे हैं, क्योंकि उनके पास घरों में रहना आसान है, खुले खुले घर हैं, दूर दूर घर हैं, और वहां पे अपने आप को क्वारंटीन करना जो है वो आसान है, लेकिन न्यूयॉर्क के अंदर अब जैसे हमारी बिल्डिंग है यहाँ पे अब 1000 के करीब अपार्टमेंट हो गए, तो इनके अंदर आपके पास एक ही रास्ता होता है बाहर निकलने के लिए, वहां से अगर कोई बीमार आदमी गुजरेगा तो यकीनन दूसरे लोगों के लिए खतरा मौजूद रहता है। इसी वजह से शायद न्यूयॉर्क जो कि कंजेस्टेड बहुत ज्यादा है, और न्यू जर्सी के भी इलाके जो करीब करीब है जिनके लोगों को न्यूयॉर्क आना पड़ता है, उन्हें खतरा ज्यादा है, और इसी वजह से शायद लोग ज्यादा बीमार हो रहे हैं।
तो आपने तो अपनी मस्जिद के बारे में, अपने फ्यूनरल होम के बारे में बताया कि वहाँ 6-7 आप रोजाना मैयतें आप उनकी तदफीन कर रहे हैं और नमाज जनाजा पढ़ा रहे हैं, लेकिन ओवरऑल कुछ आप बताएं कि ओवरऑल कितने न्यूयॉर्क में रोजाना हो रहे हैं फौत?
जी, जो फ्यूनरल होम है वो यहाँ पे हमारे इम्तियाज अहमद साहब है और जफर इकबाल साहब अजहर साहब, ये भाई हैं, तो ये इनका ये फ्यूनरल होम है अरियान मुस्लिम फ्यूनरल सर्विसेज। तो मैं नजदीक में मस्जिद है, थोड़ी दूर नहीं है, इकरा मस्जिद, ये टर्किश कम्युनिटी की मस्जिद है, तो वहां पे हूँ खतीब, और बाकी जो मैं कब्रिस्तान में जाता हूँ और देखता हूँ, तकरीबन हर फ्यूनरल होम के पास इसी तरह रोज के 10-15 जनाजे जो है वो आ रहे हैं, और तकरीबन इतनी जो है वो तादाद में तदफीन कर रहे हैं।
तो कितने फ्यूनरल होम्स हैं वहाँ न्यूयॉर्क में जहाँ जो आपका एरिया है?
मेरे नॉलेज के अंदर जो है तकरीबन 4 के करीब फ्यूनरल होम जो है नजदीक नजदीक जो मौजूद है, उसके अलावा जो थोड़े दूर होंगे वो उनका मुझे इल्म नहीं है, लेकिन 4 के करीब फ्यूनरल होम जो है उनका मुझे मालूम है।
ठीक, तो उन 4 में तकरीबन रोजाना 12 लोग आ रहे हैं, इसका मतलब कि सिर्फ आपके एरिया में तकरीबन 50 मुसलमानों की अम्बात हो रही है, या वो जो कि आपके
असल में इस तरह से होता है कि फ्यूनरल होम के अंदर जो है, क्योंकि इस्लामी बरियल की लिए लोग रब्ता करते हैं, तो सिर्फ हमारे इलाके से लोग नहीं आते, लोग लॉन्ग आइलैंड के भी होते हैं, क्वींस के भी होते हैं, ब्रुकलिन के भी होते हैं, न्यू जर्सी के भी होते हैं। तो ये डिपेंड करता है कि फैमिली जो है वो ज्यादा फैमिली किस इलाके में रहती है या किस फ्यूनरल होम पे उनका ज्यादा एतबार होता है। कुछ फ्यूनरल होम प्राइसेस भी बढ़ाई हैं, कुछ ने सर्विसेज भी खराब कर दी हैं। जैसे एक फ्यूनरल होम के मुताबिक हमें पता चला था कि वो फैमिली के बगैर ही मैयत दफना के चले गए, और तो इस तरह के भी मतलब केसेस सामने आ रहे हैं, और उसके अलावा ओवर चार्जिंग की भी कंप्लेंट आ रही हैं।
तो कुछ कुछ हमारे सुनने वालों को बताइए कि यहाँ अमेरिका में जो एक शख्स की बुरियल पर कितना खर्च आता है?
ये डिपेंड करता है जी कि किस सेमेट्री के अंदर उन्होंने दफनाना है, क्योंकि हर जगह की जमीन कीमत मुख्तलिफ होती है। जो लोग लॉन्ग आइलैंड में दफनाना चाहते हैं वहां पर प्राइस जो है आप कह सकती हैं कि 6,000 प्लस तक चली जाती है, और जो न्यू जर्सी के अंदर जो है वो प्राइस आजकल तकरीबन 3,500 से 5,000 के दरमियान जा रही है। डिपेंड करता है फिर भी कि कौन सी सेमेट्री के अंदर दफनाना है, क्योंकि ये 3 चार्जेस होते हैं। एक कब्र का चार्ज होता है, एक चार्ज होता है सेमेट्री यानी कब्रस्तान वाले, उन्होंने जब कब्र को खोदना और बंद करना उसका वो अलग से चार्ज देते हैं, एक वो चार्ज होता है। और फिर एक फाइनल चार्ज जो है वो फ्यूनरल होम का होता है, यानी जिस बंदे ने कब्र फ्यूनरल डायरेक्टर ने जाके मैयत को रिसीव करना है हॉस्पिटल से, लेके आना है, फिर उसको डब्बे में डालना है, फिर उसका कफन दफन कर करना है, एक ये फ्यूनरल चार्ज होता है। तो ये 3 चार्जेस पे मुश्तमिल होता है, जिसमें फ्यूनरल होम जो है वो सिर्फ और सिर्फ उसे फ्यूनरल चार्जेस मिलते हैं, बाकी जितने चार्जेस होते हैं वो कब्रस्तान और कब्रस्तान के जो ओपनिंग एंड क्लोजिंग कॉस्ट होती है।
तो इमाम साहब, इमाम अहमद अली साहब, ये काफी महंगा हो जाता है किसी एक शख्स का मरना और उसकी तदफीन के तमाम मराहिल से गुजरना, तो क्या वो लोग जो अफोर्ड नहीं कर सकते उनके लिए कोई अरेंजमेंट या कोई मरात होती है हासिल?
जी, जैसे मैं अपनी बात करूँ, खुदा ना खास्ता मैं मर जाऊँ तो मेरे पास तो फ्यूनरल के लिए पैसे नहीं, मतलब यही हर हर न्यूयॉर्क में रहने वाले तकरीबन बंदे की यही हालत होती है। हम लोग पे चेक टू पे चेक हम लोग चलते हैं, तो इसमें यह होता है कि खुदा ना खास्ता अगर कोई फैमिली अफोर्ड नहीं कर सकती तो अरयान मुस्लिम फ्यूनरल सर्विसेज की तरफ से तो ये होता है कि वो बता दें हमें, तो फ्यूनरल होम जो है वो उनकी तदफीन के अखराजात खुद से अदा कर देते हैं, और फिर उसके बाद मैं एज अ थर्ड पार्टी एक फंड रेजर उनके लिए चला देता हूँ ऑनलाइन, तो वहां से फिर हम जो भी उनकी कॉस्ट होती है उसको हम रिकवर कर लेते हैं।
तो बहरहाल ये कि ऐसा नहीं होता कि किसी की तदफीन होने से रह जाए सिर्फ इस वजह से कि उसके पास फैमिली के पास पैसे नहीं है।
जी, ये अभियान मुस्लिम फ्यूनरल सर्विसेज का एक बहुत अच्छा एग्जाम है। आज से तकरीबन 2 साल पहले उन्होंने मुझसे रब्ता किया था कि अगर खुदा ना खास्ता कोई इस तरह बंदा दुनिया से चला जाता है तो आप क्या कर सकते हैं, तो मैंने फिर उन्होंने यही कहा था कि अगर कोई चला जाता है तो आप लोग उसकी तदफीन करें और हमें बता दें कि कितने एक्सपेंस है, ताकि हम फिर वो आपको ऑनलाइन डोनेशन से इकट्ठे करके तो दे दिया करें। तो हमने फिर 2019 के अंदर हमने 5 मईतों की तरह तदफीन की थी, और 2 मईतें हमारे पास आई थी अभी 2020 के अंदर। उसके अलावा अरयान मुस्लिम फ्यूनरल सर्विसेज ने इस साल भी, अभी ये कोरोना के दौरान भी تقریباً چار سے پانچ مریضیں جو ہیں وہ اسی طرح فی سبیل اللہ کر کے دفنائی ہیں, جن میں ان کی بڑی یہ مہربانی ہوتی ہے کہ ورنہ کچھ فیونرل ہومز ہیں وہ باڈیوں کو روک لیتے ہیں کہ بھائی پیسے آئیں گے تو ہم دفنائیں گے, ان کا یہ نہیں ہے. یہ ایک ہماری کمیونٹی کے لیے بہت بڑی ایک نعمت ہے کہ یہ بغیر پیسوں کے ہی اس کو دفنا دیتے ہیں, بعد میں اگر ریکور ہو جائیں تو ہو جائیں, ورنہ پھر بھی انہوں نے کبھی ہم سے مانگے نہیں کہ یہ پیسے تھوڑے ہو گئے ہیں تو آپ نے پورے نہیں کیے. بعض دفعہ تھوڑے بھی ڈونیشن میں آتے ہیں تو تھوڑے بھی مطلب وہ کر جاتے ہیں کور.
اچھا یہ تو ہوا نا مسلم کمیونٹی کا تدفین کا مرحلہ یا مسائل, دوسری کمیونٹیز جیسے ہیں کرسچن کمیونٹی ہے یا دوسری کمیونٹیز, ان کی کیا صورتحال ہے اس وقت؟ ان کی جو
تدفین کے جو اخراجات ہوتے ہیں وہ یوزلی 10,000 to 20,000 تک جاتے ہیں, اور اس کے اندر ان کی میت کو لے جانے کا طریقہ اور وہ مختلف ہوتا ہے, کیونکہ ان کی جو سرمنی ہے وہ اور طرح سے چرچ میں یا فیونرل ہوم کے اندر ہی جگہ بنی ہوتی ہے, وہاں پہ اس کو وہ ادا کرتے ہیں, پلس وہ تھوڑا سا ڈیلے بھی ان کے لیے اس کو بھی وہ برا نہیں مانتے, تو ان کے پاس ٹائم ہوتا ہے. ہمارے لیے یہ زیادہ مشکل کام اس لیے ہو جاتا ہے کہ ہمیں میت کو جلد از جلد دفنانا ہوتا ہے, اور اس میں پھر ہمارے پاس ہمیں جو ہے نا وہ کافی مشکلات کا سامنا کرنا پڑتا ہے. لیکن باقی کمیونٹی جو ہے وہ بھی ایک تو ہاسپٹل کے اندر جتنا میکسیمم ٹائم وہ لگا سکتے ہیں, پھر فیونرل ہوم کے اوپر ڈپینڈ کرتا ہے ان کے پاس اپائنٹمنٹ کس طرح چل رہی ہے, کہ وہ روز کتنی پانچ باڈیز یا 10 bodies تیار کر سکتے ہیں یا نہیں, پھر وہ باڈیز کو پراپرلی پریپیئر کرتے ہیں, پھر اس کے بعد وہ کیسکٹ یعنی تابوت کے اندر رکھ کے پھر اس کی باقاعدہ ویوئنگ ہوتی ہے, اور اس طرح سے معاملہ چلتا ہے.
تو اس وقت جو مسلمانوں کی جو اموات کا آپ ذکر کر رہے ہیں کورونا کے بارے میں, کورونا کی وجہ سے ان میں زیادہ تر بچے ہیں, بوڑھے ہیں, جوان ہیں, کون کون آپ نے دیکھے؟
میں نے زیادہ تر جو لوگ دیکھے ہیں وہ 60+ کے دیکھے ہیں.
اچھا.
اور 60 سے لے کے تو ہم نے 95 years تک کی جو میں نے خود مشاہدے بھی کیے, شاید اس سے بھی زیادہ بزرگ ہوں, لیکن 60 to 95 تک کے مرد و خواتین میں نے خود دیکھے, اور کم سے کم عمر میں کل 1988 کی سن کی پیدائش کے جو ہے ایک جوان بھائی جو ہے وہ بھی ہم نے ان کی بھی تصویر کی ہے, اور اس کے علاوہ 42-year-old کے بھی میں نے ایک بھائی جو ہے ان کی بھی میت کو ریسیو کر کے تو دفنانے کے مرحلے میں میں شامل رہا ہوں.
بے حد شکریہ امام احمد علی صاحب, آپ برکلن میں اقرا مسجد کے امام ہیں اور خطیب ہیں, اور آپ آگزلری سرجنٹ ہیں ریزرو پولیس کے نیو یارک کی, اور آپ آرگنائزیشن یونائٹیڈ اسٹیٹس چیپلن فورس کے بھی فاؤنڈر ہیں, اور الریان مسلم فیونرل سروسز سے بھی آپ وابستہ ہیں, اور آپ وہاں نیو یارک میں اس وقت جو لوگ کرونا کی وجہ سے جن کی ہم بات ہو رہی ہیں ان کے نماز جنازہ اور تدفین کے عمل میں حصہ لے رہے ہیں اور اپنی ذمہ داریاں پوری کر رہے ہیں. آپ کا بہت شکریہ, آپ نے وائس آف امریکہ واشنگٹن سے گفتگو کی اور بہت مفید معلومات ہمارے سننے والوں تک پہنچائیں.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
اس پروگرام میں اب ہم آپ کو ملواتے ہیں سیف الدین صاحب سے, سعودی عرب میں یہ ہیں, الیکٹریکل انجینئر ہیں, بڑے عرصے سے سعودی عرب میں ہیں. ہم ان سے پوچھتے ہیں کہ اس وقت کرونا کی اس وبا کے دوران ان کو کیا مسائل درپیش ہیں اور کس طرح وہ ان کو ہینڈل کر رہے ہیں. السلام علیکم سیف الدین صاحب.
وعلیکم السلام.
سیف الدین صاحب کچھ بتائیے کہ کیا لاک ڈاؤن میں آپ کیسے زندگی گزار رہے ہیں, کیا مسائل پیش آ رہے ہیں, حکومت آپ کی کیا مدد کر رہی ہے, فلاحی ادارے آپ کی کیا مدد کر رہے ہیں؟
بولیے. ہمارے پاس تو یہاں سعودی عربیہ میں 80 regions میں رہتا ہوں جو ساؤتھ پارٹ آف سعودی عربیہ کہلاتا ہے, تو یہاں پہ ہمارے بنسبت دوسرے ریجنز کے کیسز کچھ کم ہیں, تو اس وجہ سے ہمارے پاس کرفیو چل رہا ہے 1.5 months سے تقریباً, جو شام کو 3 o'clock شروع ہوتا ہے اور صبح 6 o'clock تک کرفیو چل رہا ہے. باقی رہا جیسے کہ میں گورنمنٹ ادارے سے کام کر رہا ہوں, تو اس میں یہ ہے کہ ہمیں جو ہے نا اسٹے ہوم سے کام کرنا ہے ڈسٹینس سے. تو یہاں تو ماشاءاللہ ہمارے شہر میں اتنا زیادہ کیسز نہیں ہے تو کوئی اتنا بڑا ایشو نہیں ہے. باقی رہی بات جدہ, ریاض, مکہ, مدینہ میں, ان میں یہ ایک کچھ ڈسٹرکٹس میں, کچھ علاقوں میں انہوں نے 24 آورس کرفیو لگایا ہے, جو جہاں گورنمنٹ ان کی ہیلپ کر رہی ہے. اور لاسٹ ویک سے تو انہوں نے یہ ہے کہ ان گھروں میں جا کے منسٹری آف ہیلتھ کی ٹیم جو ہے نا پورے فیملی ممبرس کی وہاں ٹیسٹ کر رہی ہے کرونا کا.
اچھا,
جن کو انہوں نے کرفیو میں لاک ڈاؤن میں رکھا ہے. اس وجہ سے اگر آپ دیکھیں گی تو لاسٹ ویک سے تقریباً ڈیلی بیسس پہ سعودی عربیہ میں 1000 سے زیادہ کیسز اپیئر ہو رہے ہیں.
تو آپ خود جو ہے آپ اپنے گھر میں وہ بند ہیں لیکن کام آپ گھر سے ہی کر رہے ہیں, لیکن انجینئرنگ کا کام کیسے گھر سے ہو رہا ہے؟
ہمارا یہ ہے کہ میں جیسے پروجیکٹ ڈپارٹمنٹ سے تعلق ہے میرا, تو میں ڈیزائن ریویو بھی کرتا ہوں اور پروجیکٹس کی سائٹ سے پروگریس رپورٹ بھی لیتا ہوں. تو وہ سارا کام یہی ہے کہ تھرو دا سسٹم ہوتا ہے, تھرو ای میل یا واٹس ایپ گروپ جو بھی ہیں, سوشل میڈیا گروپس ہیں, تو ان کے تھرو ہی ہم یہ انفارمیشن لے کر پھر ہماری جو بوسز ہیں ان کو بھی تھرو گروپ بنائے ہوئے ہیں, اور کمپنی نے ہمیں تھرو دا سرور جو ہے نا ایکسس دیا ہوا ہے. ہم وہ ای میل اپنی آفس کی اپنے پرسنل لیپ ٹاپ پہ ایکسس ہے, اور تھرو دا ون ڈرائیو ہمیں ریکارڈ کا بھی وہ دیا ہوا ہے ایکسس, تاکہ ہم نے ون ڈرائیو پہ وہ اپلوڈ کر دیے ہیں جو بھی آفس سے ہمیں ریکارڈ چاہیے تھا جو آفس کے پیچیز تھے, تو وہ اب ہمارے ون ڈرائیو پہ اپلوڈڈ ہیں. جو بھی ریکارڈ چاہیے, جو ڈاکومنٹس چاہیے, تو اس کے ذریعے ہم جو ہے نا اپنی مینجمنٹ کو یا اپنے ڈپارٹمنٹ کو فنکشنل رکھا ہے.
اچھا, تو اس کے علاوہ آپ کو کوئی راشن وغیرہ کا کوئی مسئلہ نہیں ہے؟
دیکھیں یہاں ویسے تو گورنمنٹ کی طرف سے ایک ادارہ ہے جو کہ انہوں نے ہر ریجن میں بنایا ہوا ہے, تو وہ ڈسٹریبیوٹ, اگر کسی کو راشن چاہیے تو وہ نمبرز دیے ہیں. آپ چاہو تو میں آپ سے شیئر بھی کر سکتا ہوں بعد میں. چیریٹی آرگنائزیشن ہیں سعودی عربیہ میں, وہ ہر شہر میں انہوں نے مختلف چیریٹی آرگنائزیشن کو اسائن کی گیا ہے. اگر کسی کو راشن چاہیے ان کو کال کر لے تو ان کو مل جائے گا. اب ایسے لاسٹ 3 days بفور مکہ میں میرے ایک جاننے والے رہتے ہیں, وہاں 24 hours کرفیو ہے, ان کو ضرورت تھی تو میں نے ان کو نمبر فارورڈ کیے تھے, تو ان کو ان چیریٹی والوں نے گھر پہ پہنچا دیا راشن. اب رہی بات میری اپنی, تو مجھے ابھی تک کوئی ضرورت پیش نہیں آئی الحمدللہ. میں ایک اچھی جاب پہ ہوں تو میں اپنے فی الحال تو خود اپنے جیب سے لے رہا ہوں, کر رہا ہوں, لیکن اگر کوئی ایسی شارٹیج ضرورت پیش آئی تو مجبوراً ہمیں بھی رابطہ کرنا پڑے گا. لہذا بات کہنے کی یہ ہے کہ یہاں سعودی گورنمنٹ نے یہ بھی اعلان کیا ہے کہ یہاں جو لیگل رہ رہا ہے, جو اکاما ہولڈر ہے, یا جو الیگل بھی ہے, جو جیسے عمرے پہ آتے تھے لوگ یہاں سلپ ہو جاتے تھے, تو یہ گورنمنٹ نے اعلان کیا ہے کہ اگر کسی کو بھی کرونا کی یا کوئی بھی علامات ظاہر ہو رہی ہیں تو وہ کسی بھی گورنمنٹ یا پرائیویٹ ہاسپٹل میں فوراً رجوع کرے. اور ان تمام ہاسپٹلس کو بھی منسٹری آف ہیلتھ نے انسٹرکشن دی ہیں کہ ان سے کوئی ڈاکومنٹس نہیں پوچھنا ہے کہ آپ کے پاس ریزیڈنس پرمٹ ہے, دکھاؤ یا کیا ہے. ان کو اسٹرکچرلی انسٹرکشن ہے منسٹری سے کہ آپ نے ان کا ٹریٹمنٹ کرنا ہے فوراً.
لیکن اس سے جو الیگل وہاں پر مقیم ہیں ان کے لیے لیگل مسائل تو پیش آ جائیں گے نا اس کے بعد؟
بات یہ ہے کہ جو ابھی گورنمنٹ نے وہ ہماری جو ہے یہاں پہ اپنی ایمبیسی ہے, پاکستان ایمبیسی, انہوں نے بھی نمبر شیئر کیے ہوئے ہیں کہ جس کو جو پرابلمز ہیں وہ شیئر کر لیں. سنس لاسٹ 3-4 days بفور جو ہے نا ہماری ایمبیسی نے بھی یہ اناؤنس نمبر کیے ہیں کہ اگر کوئی پاکستان جانا چاہتا ہے تو وہ اپنی گورنمنٹ نے بھی پہلے تو سعودی گورنمنٹ نے اناؤنس کیا ہے ہر ایمبیسی کو, کنٹریز کو, تمام کنٹریز کی ایمبیسیز کو بولا ہے کہ آپ اپنے ملک کے بندوں سے وہ کر لیں, کہ وہ ان کو انفارم کر لیں اپنی بکنگ کرا کے. اس کے بعد ہماری پاکستان ایمبیسی جتنے وہ ممبرس ہو جائیں گے اس کے بعد وہ پاکستان گورنمنٹ سے کانٹیکٹ کر کے ان کی فلائٹس کا ارینج کر رہی ہے. جیسے ہمارے پاس یہاں تقریباً 550 حاجی پھنسے ہوئے تھے, عمرہ زائرین یا وزٹ ویزا والے, وہ ڈے بفور یسٹرڈے جو ہے نا وہ لاسٹ فلائٹ ہماری گئی ہے ملتان, جو 252 پیسنجرز لے کر گئی ہے عمرہ زائرین. تو اب عمرہ زائرین تو سارے نکل گئے ہیں, باقی یہ چل رہا ہے کہ ہماری ایمبیسی نے بولا ہے کہ آپ لوگ اپنے ڈاکومنٹس بنا کے دے دو جو الیگل ہیں, تو میرا جو خیال ہے کہ ان کو بھی گورنمنٹ نے پرمیشن دی ہے کہ پھر وہ اپنی ایمبیسی کے ذریعے وہ اپنے ملک اب جا سکتے ہیں بغیر کسی بھی فائن کے یا جیل میں جانے سے. باقی بات کروں میں کرفیو کی, کرفیو کے دوران اگر کوئی یہاں نکل رہا ہے تو اس میں جو ہے نا ہمیں 10,000 ریالز فائن ہے اور 40 ڈیز کا جیل ہے سزا, اگر کوئی بھی قانون کی بھنکڑی کر رہا ہے تو. الحمدللہ سارے لوگ فالو بھی کر رہے ہیں, تو جن کو پرابلم ہے وہ بھی, اب میں تو زیادہ باہر نہیں نکلتا کیونکہ میں 10-12 دن میں باہر نکلتا ہوں, یا ایون گورنمنٹ نے یہ بھی ہمیں پرمیشن دی ہے کہ جن جن کمپنیز کو اداروں کو اپنے بندوں کی پرمیشن چاہیے تو وہ گورنمنٹ میں اپلائی کر کے تھرو دا آن لائن سسٹم وہ ورک پرمٹ ان کی بنا سکتے ہیں کہ وہ کرفیو کے دوران بھی نکل سکتے ہیں. جیسے ہمارے پاس یہاں الیکٹریسٹی میں ہم کام کرنے والے ہیں, جنریشن یا ڈسٹریبیوشن میں کہیں کوئی فالٹ آ گیا تب وہ تو فالٹ تو ہمیں ریمو کرنا ہے, وہ سالو تو کرنا ہے, تاکہ یہ تو نہیں ہوگا کہ کرفیو کا ٹائمنگ ختم ہو تو وہ بندہ پھر جائے. تو اس لیے وہ تمام کمپنیز نے جو ہے نا وہ ایک ایمرجنسی لسٹ بنا کے ان کی جو ہے نا ورک پرمٹ ایشو کر دی ہیں.
تو اس طرح یہ ہے کہ سعودی عرب میں کرفیو کی پابندی بھی ہو رہی ہے, عام شہری بڑی سختی سے فالو کر رہے ہیں کہ بڑے سخت جرمانے ہیں, جیل کی سزا بھی ہے, اور دوسری یہ کوئی کام بھی نہیں رک رہا, جو کام ضروری ہیں ان کے لیے انہوں نے ورک پرمٹ ایشو کر دیے ہیں کہ کرفیو کے دوران بھی وہ نکل کر وہ کام کر سکتے ہیں.
جی جی بالکل, ہمارے پاس یہ بھی سختی ہے کہ ایک لیٹ سپوز اگر آپ اسلام آباد اور پنڈی کی بات کر لیں تو یہ دونوں جڑوے شہر ہیں ہمارے, تو اگر کسی نے اسلام آباد سے پنڈی جانا ہے ایریا میں داخل ہونا ہے تو وہ بھی ایون ممنوع ہے, یہاں ایک شہر سے دوسرے شہر میں جو ہے نا بندہ نہیں جا سکتا ایون ڈیورنگ کرفیو یا کرفیو کے علاوہ بھی, تو مطلب کہ ہر شہر دوسرے شہر سے آئسولیٹڈ ہے, ٹوٹل لاک ڈاؤن لگا ہوا ہے. باقی ان چیزوں کو دیے اجازت جیسے وہ لاجسٹک والے ہیں, ڈسٹریبیوشن والے ہیں جو فوڈ وغیرہ کی ڈلیوری کرتے ہیں, وہ تو 24 آورز ان کو پرمٹ بنا ہوا ہے, وہ کھلے ہوئے ہیں.
تو بہت شکریہ سیف الدین صاحب, آپ نے بڑی تفصیل سے بتایا, آپ اگرچہ ایک عام شہری ہیں لیکن آپ مکمل طور پر آگاہ ہیں کہ اس وقت سعودی حکومت کیا کر رہی ہے, کرونا کے بارے میں کیا قواعد ہیں اس وقت, اور ان پر کس طرح عمل کرنا ہے. بہت شکریہ آپ نے ہمارے سننے والوں کے لیے یہ معلومات فراہم کی. تھینک یو.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
وائس آف امریکہ واشنگٹن کی خصوصی نشریات میں آج کے پروگرام میں اب ہم آپ کو لیے چلتے ہیں ترکی, جہاں موجود ہیں پاکستان کے 92 نیوز چینل کے صحافی عاطف شیراز بٹ. ان سے پوچھتے ہیں کہ ترکی میں اس وقت کیا حال ہے پاکستانیوں کا. السلام علیکم عاطف شیراز بٹ صاحب.
وعلیکم السلام میڈم,
میں بالکل ٹھیک ہوں. عاطف شیراز بٹ بتائیے کہ کیا صورتحال ہے اس وقت ترکی میں کرونا کی, اور جیسا کہ میں نے بھی پوچھا کیا صورتحال ہے کرونا کی, کیا صورتحال ہے پاکستانیوں کی, کیا صورتحال ہے وہاں کے اسٹوڈنٹس کی جو پاکستانی وہاں موجود تھے جو پڑھ رہے تھے, اور ان کی امدادی سرگرمیوں کی یا ان کی مسائل کی, اور ان کے مسائل کو حل کرنے کے لیے ترکی کی حکومت کی کوششیں اور پاکستانی حکومت کی کچھ کوششیں. جی
جی, ترکی میں ایک تو آپ نے سب سے پہلے جو بڑا مین کوشچن کیا ہے کہ وہ آپ کو پتا پوری دنیا میں کرونا کی وجہ سے بہت زیادہ اموات بھی ہو رہی ہیں, لوگ لاک ڈاؤن کی وجہ سے کرونا مشغول ہو کر رہ گئے ہیں, تو اسی حوالے سے ترکی میں بھی کرونا وائرس کے ڈیلی 4 to 4,500 کیسز ڈیلی ایکٹیو ہو رہے ہیں, اور تقریباً یہ ڈیلی 35 to 40,000 ٹیسٹ بھی کر رہے ہیں, جبکہ ٹوٹل جو کرونا سے متاثر ہونے والے مریضوں کی تعداد پورے ترکی کے اندر ہے وہ تقریباً 82,000 کے لگ بھگ راؤنڈ اباؤٹ اتنی تعداد ہے جو اس سے افیکٹڈ ہو گئے ہیں, اور جو ان سے صحت یاب ہونے والے ابھی تک جو ان سے وہ مریض ہیں جنہوں نے الحمدللہ اس وائرس سے نجات پائی ہے, ان کی تعداد تقریباً 1,000 کوئی 900 کے لگ بھگ وہ ہو گئی ہے. تو آپ کو پتا ہے ترکی تو پیسے بیسکلی یہ گیٹ وے ہے, اس کو لوگ یوز کرتے تھے یورپ جانے کے لیے. تو اسی حوالے سے جو ہماری پاکستانی جو مڈل طبقہ جتنے بھی پاکستان میں تھے اس کے اندر اپر لیول بھی آ جاتے ہیں, تو وہ 30,000 سے 25,000 لوگ تقریباً راؤنڈ اباؤٹ جو انلیگل امیگریٹس ہیں وہ ترکی کے اندر رہائش پذیر ہیں, بیسکلی استنبول کے اندر. اور سب سے زیادہ جو آپ نے پوچھا کرونا کے حوالے سے, وہ افیکٹڈ جو زیادہ ہیں وہ سب ہے بھی استنبول کے اندر ہی. تو اس حوالے سے لاک ڈاؤن کی صورتحال کی وجہ سے کافی جو ہمارے انلیگل امیگرینٹس ہیں وہ بھی اپنے گھروں میں سٹک ہو کر رہے گئے, نہ تو وہ جاب کر رہے تھے. اب جاب کی بھی آپ اگر جانیں تو ان کی آپ کو حیرانی ہوگی کہ ان کی سیلری کتنی ہے اور انلیگل امیگرینٹس کو ادھر مراد کیا ہے, وہ کچھ بھی نہیں. وہ کیونکہ ایک تو وہ انلیگل ہے, یہ بھی ان کا ایک وہ تو ہے ہی, مطلب غلط قدم اٹھائے وہ انلیگل آئے. اب 1200 سے 1400 لیگل کو سیلری ملتی ہے, اگر اسی کے اندر ایک گھر کے اندر انہوں نے 10 افراد جو انہوں نے آپس میں مینج کیا ہوتا ہے, انہوں نے رہنا ہے, وہ آپس میں جیسے بھی شیئرنگ کرتے ہیں, وہ اپنا گزارا کرتے ہیں زندگی کا. تو دوسرا یہ اب جیسے ہی یہ لاک ڈاؤن کی صورتحال بنی ہے, نہ تو وہ گھروں سے باہر جا سکتے ہیں, نہ وہ کام پہ جا سکتے ہیں. تو اس حوالے سے انہوں نے پاکستانی کونسلیٹ میں بولا, ہم سے بھی رابطہ کرنے کی کوشش کی کہ آپ ہماری مدد کریں. پھر میں نے پاکستانی کونسلیٹ میں ایک کونسل جنرل ہے ادھر بلال پاشا صاحب, ان سے بات کی. انہوں نے پھر اپنے کونسلیٹ میں اپنے جتنے بھی اپنے عملے سے بات کی, وہ انہوں نے آپس میں مل جل کر, سلیم اللہ نیازی صاحب ہیں جو سیکنڈ کونسل جنرل ہیں, انہوں نے آپس میں مل کے تقریباً 200 کے لگ بھگ فیملی کو راشن کا اہتمام کیا. وہ پھر ہم نے اپنے 92 نیوز ٹیم کے ہمراہ وہ جا کے ڈور ٹو ڈور جتنے بھی انلیگل امیگرینٹس ہیں ان کے گھروں تک جا کے تحصیل مہیا کی. اب آپ 200 یا اس سے پہلے بھی کونسلیٹ بلال پاشا صاحب نے اپنے انڈیپینڈنٹ طور پہ کیا تھا, بلال پاشا نے, کہ انہوں نے بھی 200 فیملی کا پہلے بھی کیا تھا ایسے مہیر حضرات مل کے, اب بھی انہوں نے دوبارہ کیا, ایک 10 دن کے اندر دوبارہ کیا پروگرام, جیسے بھی ان لوگوں کو راشن پرووائڈ کیا گیا. لیکن بیسک سوال میرا ابھی بھی ادھر ہی ہے کہ اب 600 فیملی ادھر رہائش پذیر ہے ادھر. اب آپ کو پتا لاک ڈاؤن کے ویسے گھروں کے اندر وہ بھی بیٹھے ہوئے ہیں, اب 25 سے 30,000 انلیگل امیگرینٹ وہ بھی گھروں کے اندر بیٹھے ہوئے ہیں. اب آپ سب کو ان 200-400 ڈبوں سے وہ تو آپ نہیں مطلب وہ پرووائڈ چیزیں کر سکتے. یہ تو ان کی اپنی کوشش تھی, اس میں پاکستانی گورنمنٹ کو بھی چاہیے تھا اس کو اپنا کردار رول ادا کرتے جو انہوں نے ابھی تک نہیں کیا. لیکن ادھر سے کوئی باضابطہ ایسی کوئی چیز ابھی تک سامنے نہیں آئی جو ہم بتا سکے کہ ہم لوگوں کو ریلیف دے رہے ہیں گورنمنٹ کی طرف سے کوئی ایسی چیز. ابھی بیت السلام نے جو یہ فاؤنڈیشن ہے یہ جو ترکی کی جو ایک اور ترک ضلع کے نام سے ہے یہ ایک ادارہ ہے, انہوں نے مل کر جتنے بھی اسٹوڈنٹ تھے ان کو بولا تھا کہ آپ ہمیں اپنے اسٹوڈنٹ کارڈ اور پاسپورٹ کی کاپی والے ہمیں ای میل کریں, ہم جس حد تک ہوتا ہے ہم ان کی ممکن مدد کرتے ہیں, ان کو راشن بھی دیتے ہیں اور ان کو مالی معاونت بھی کرتے ہیں. جو مستحق افراد ہیں ان کے لیے انہوں نے بولا تھا, اور یہ بھی بڑا اچھا کردار اس کو اپریشیٹ کرنا چاہیے. اور دوسری بات یہ رہا کہ جو لوگ ادھر اسٹرینڈڈ پیسنجر تھے وہ بھی اسٹک ہو کر رہ گئے ہیں. اس سے پہلے بھی کونسلیٹ میں 194 قریب جو اسٹرینڈڈ پیسنجر وہ پاکستان بھیجے تھے وہ ٹوٹلی وہ فری آف کاسٹ گورنمنٹ کے رحم و کرم پر گئے تھے, وہ انہوں نے اسے کوئی ٹکٹ کے پیسے وغیرہ چارج نہیں کیے تھے. لیکن جو اب نئے لوگ ہیں وہ تقریباً 600-700 افراد ہیں جو پھر دوبارہ پاکستان جانے کے لیے ریڈی ہیں. وہ پاکستان جانا اس کے اندر اسٹوڈنٹ طبقہ بھی ہے, پھر اس کے اندر وہ بھی ہے جو ٹورسٹ ویزے کے اوپر آئے تھے. اب آپ کو پتا کہ ان کے ویزے بھی حال ہی وہ ایکسپائر ہو گئے ہیں, ان کو بڑی پریشانی, وہ انڈیپینڈنٹ خود اپنا سرف وغیرہ کر رہے ہیں, کھانا وغیرہ جو بھی اپنا اکوموڈیشن کا وہ سال خود ہی کر رہے ہیں فیس, اب وہ بھی بڑے پریشان بیٹھے ہیں. وہ بھی اس طرح اس کے لیے بھی خصوصی افراد کا ابھی تک کوئی انتظام نہیں کیا گیا. میں نے پیچھے اپنا پاکستانی کونسل سے رابطہ بھی کیا تھا تو انہوں نے بتایا تھا کہ ہم ای میل بھی کر رہے ہیں سول ایویشن والوں کو, باقاعدہ یہ فون کالز بھی کی ہیں, لیکن ابھی تک ہمیں کوئی ایسا پراپر سگنل نہیں ملا کہ ہم خصوصی افراد کا کوئی ارینج کر رہے ہیں. ساری بات لوگوں کے پاس وہ ذرائع آمدن وہ بھی ختم ہو رہے ہیں, کاروبار ہے کوئی نہیں ادھر, جو جن کے اپنے ریسٹورینٹ ہیں وہ بند پڑے ہوئے ہیں, اب جو جاب کرتے تھے وہ بھی گھر میں جاب لیس ہیں, وہ گھر میں بیٹھے ہوئے ہیں. ساری بات ہے ہر چیز بند ہے ادھر, تو جو بھی کرنا یہ تو ترکش گورنمنٹ تو نہیں کہ ان کو ہر بندے کو گھر میں جا کے ہمارے فارنر کو راشن وغیرہ پرووائڈ کرے گی مہیا کرے گی, وہ تو ظاہری بات ہے سب سے پہلے بیسکلی اپنے لوگوں کو دیکھیں گے. سوریا کے لوگ بھی سیریا کے لوگ بھی ادھر بیٹھے ہیں, وہ بھی آپ کو پتا ہے ان کے رحم و کرم کے اوپر ہے. اب ظاہری بات ہے یہ بھی ان کو بھی دیکھ رہے ہیں کسی حد تک, جو بھی معاملے ظاہری بات ہے ان کو سنبھال رہے ہیں. اب اس میں پاکستانی لوگوں کا بھی بڑا کردار ہے, اس میں جو مہیر حضرات ان کو بھی تعاون کرنا چاہیے, لیکن وہ چیزیں سامنے بھی نظر نہیں آ رہی.
بہت شکریہ آتف شیراز بٹ, آپ ترکی میں 92 نیوز کے نمائندے ہیں اور آپ نے بڑی تفصیل سے ہمیں بتایا کہ ترکی میں اس وقت پاکستانی کی صورتحال میں ہے اور ان کے لیے حکومت یا پاکستانی سفارت خانہ کیا کچھ کر رہا ہے. بے حد شکریہ. یہ تھے ترکی میں 92 نیوز چینل کے صحافی عاطف فیراز بٹ. اس کے ساتھ ہی وائس آف امریکہ کی خصوصی نشریات میں آج کے پروگرام سے یاسمین جمیل آپ سے اجازت چاہتی ہے. اللہ حافظ.